Let me get this. Okay, so we begin on our last lesson on the Sermon on the Mount.
हामी पहाडी उपदेशको अन्तिम पाठ आज गर्दैछौँ।
So our last lesson is on chapter 7, and in this chapter, Jesus teaches on relationships.
अनि हाम्रो अन्तिम 12 पाठ पहाडी उपदेशमा चाहिँ 7 अध्यायमा सिक्दैछौँ। अनि यहाँ चाहिँ येशु प्रभुले सम्बन्धको बारेमा सिकाइराख्नु भएको छ।
And Jesus also gives several warnings for his disciples in this chapter.
अनि यो अध्यायमा हामीले येशु प्रभुले उहाँका चेलाहरूलाई केही चेतावनीहरू दिनुभएको कुराहरू पनि हामी पाउँदछौँ।
So it's going to be a slightly longer lesson, and we'll end maybe 10 minutes longer.
अनि सायद 10 मिनट अलिकति अघिपछिको भन्दा लामो हुन्छ होला आज।
So I'm going to speak a little bit faster.
स्योर, उहाँ चाहिँ भन्दै हुनुहुन्छ कि म अलिक छिटो बोल्छु।
So let's begin by reading chapter 7, verses 1 through 5.
अनि हामी आजको यो पाठ चाहिँ 7 अध्यायको 1 देखि 5 सम्म पढेर सुरु गर्नेछौँ। मत्तीको सुसमाचार 7 अध्यायको 1 देखि 5 सम्म। अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराउने छैनौ। 2 पद, किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइने छौ। जुन नापले तिमीहरू नाप्छौ त्यसै गरी तिमीहरूको निम्ति पनि नापिने छ। किन तिमी आफ्नो भाइको आँखामा भएको धुलोको कण देख्दछौ तर तिम्रो आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मुढा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, मलाई तिम्रो आँखाबाट धुलोको कण निकाल्न देऊ? ए ढोगी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, तब तिम्रो भाइको आँखाबाट धुलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
So a large part of the Sermon on the Mount, Jesus teaches us how to conduct ourselves before God and before people.
वास्तवमा पहाडी उपदेशमा सबभन्दा धेरै जसो कुरा चाहिँ परमेश्वरले हामीलाई सिकाउनुहुन्छ कि मानिसहरूको बिचमा र परमेश्वरको सामु हामी कसरी जिउनुपर्छ, कसरी चल्नुपर्छ भन्ने कुराहरू सिकाउनु भएको छ।
So in this chapter 7, Jesus begins with a stern warning to disciples about judging other people.
अनि यो 7 अध्यायमा चाहिँ येशु प्रभुले उहाँका चेलाहरूलाई अरू मानिसहरूलाई न्याय गर्ने सम्बन्धमा एउटा कडा चेतावनी दिनुहुन्छ।
Now, the judging spoken here is not about judgments in a court of law.
अनि यहाँनिर जुन न्याय गर्ने अथवा अरूलाई दोषी ठहराउने कुरा चाहिँ यो जसरी अदालतमा जुन प्रकारको न्याय हुन्छ त्यस्तो किसिमको होइन।
It is about judging other people in the sense of being critical or judgmental of other people.
अनि यहाँनिर त्यो न्याय गर्नु अथवा अरूलाई दोष लगाउनु भन्ने कुरामा चाहिँ के छ भनेदेखि आफ्नो आफ्नो चाहिँ केही नदेख्ने तर अरू मान्छेप्रति चाहिँ क्रिटिकल हुने, उनीहरूको विरोध कुरा काट्ने, उनीहरूको बारेमा नराम्रो कुराहरू हेरेर त्यसको बारेमा कुरा काट्ने, यो कुराहरू भन्ने हुन्छ।
Now, as the warning in verse 2 says, the measure we use against others in our judgments, that same measure will be used against us.
अनि यहाँनिर त्यो न्याय गर्ने सम्बन्धमा अथवा अरूलाई दोष लगाउने सम्बन्धमा कुरा गर्दाखेरि 2 पदमा मत्ती 7 को यहाँ येशु प्रभुले के भन्नुहुन्छ भने जुन नापले अरूलाई हामी नापेर अरूको दोष देखाउँछौँ त्यो नै नाप हाम्रो लागि पनि लागू हुन्छ, हाम्रो दोष पनि त्यही नापले देखाइनेछ। त्यो कुरा यहाँनिर येशु प्रभुले चेतावनी दिनुहुन्छ।
Therefore, if we desire mercy from God, then we must learn to show mercy to other people too.
यस कारणले यदि हामी परमेश्वरको कृपा चाहन्छौँ, परमेश्वरबाट दया चाहन्छौँ भने हामी अरू मान्छेप्रति पनि दयालु अथवा कृपालु हुनुपर्ने हुन्छ।
Now, if we do not want God to judge us for our sins and our failures, then we must not ju be judge or be critical of other people for their failures.
अनि यदि हामी परमेश्वरबाट दोषी हुन चाहँदैनौँ, परमेश्वरबाट हाम्रो असफलतालाई न्याय नगर्नुहोस्, गर्नु नभएको होस् भन्ने चाहन्छौँ भने हामी अरू मान्छेहरूप्रति पनि उनीहरूको दोष देखाउने, उनीहरूको बारेमा कुरा काट्ने, उनीहरूलाई न्याय गर्ने यस्तो कुराहरू हामीले गर्नु हुँदैन।
So I personally have a struggle in this.
अनि उहाँले भन्दै हुनुहुन्छ कि व्यक्तिगत रूपमा उहाँको जीवनमा चाहिँ यस विषयमा चाहिँ अलिकति अप्ठ्यारो कुराहरू चाहिँ छ।
Because for me it's very easy and I often criticize people and I have a judgmental attitude, which is not what God desires.
अनि उहाँलाई चाहिँ अरू मान्छेहरूको जीवनमा केही गल्ती त्यस्तो कुराहरू कमजोरी देख्यो भने चाहिँ उहाँलाई चाहिँ तुरुन्तै त्यसको बारेमा कुरा गर्नु, अरूप्रति चाहिँ अरूको न्याय गर्नु त्यस्तो खालको स्वभाव आउँछ जुन चाहिँ त्यति सजिलो छैन। तर हामी त्यस्तो हुनु हुँदैन भन्ने कुरा चाहिँ यहाँ भनिएको छ।
And I'm very quick at seeing and pointing out people's faults.
अनि उहाँले के भन्दै हुनुहुन्छ, उहाँ चाहिँ मानिसहरूको जीवनमा गल्ती देखाउनु उहाँ तुरुन्तै यसरी यो ठिक छैन भनेर देखाउनुहुन्छ।
So last week I printed out chapter 7, verse 1, and I pasted it on my refrigerator to remind myself and my wife, don't judge, be careful.
अनि गएको हप्ता उहाँले के गर्नुभयो अरे, मत्ती 7 अध्यायको 1 पदलाई चाहिँ छाप के अरे प्रिन्ट गर्नुभयो अनि उहाँको फ्रिजमा टाँस्नुभयो, अनि उहाँ र उहाँको श्रीमतीको लागि, ताकि हामीले अरूको कहिले पनि न्याय नगरौँ, अरूलाई दोष नलगाउँ, अरूको गल्तीहरू हेर्ने काम नगरौँ भनेर सम्झाउनलाई।
So I personally believe we should be wise and learn by observing the mistakes other people make.
अनि उहाँले चाहिँ के भन्नुहुन्छ भने, उहाँले विश्वास गर्नुहुन्छ अरे कि अरू मान्छेहरूले गरेको गल्तीहरू, अरूको जीवनमा भएका कमजोरीहरूद्वारा चाहिँ हामी आफै सिक्नुपर्छ कि हामीले कसरी गल्ती नगर्ने, त्यो कुरा चाहिँ हामीले गर्नुपर्छ।
But we should avoid having a critical and condemning attitude towards others and
तर
look down on them when they make a mistake.
हामीले चाहिँ जब अरू मान्छेहरूले गल्ती गर्छन्, कहिलेकाहीँ उनीहरूको जीवनमा कमजोरी हुन्छ, उनीहरूप्रति हामी तुरुन्तै त्यो उनीहरूको गल्तीहरू देख्ने, उनीहरूलाई कुरा काट्ने, उनीहरूलाई यो छैन भन्ने, उनीहरूलाई न्याय गर्ने यस्तो कुराहरू चाहिँ हामीले गर्नु हुँदैन। यस कुराबाट चाहिँ हामी आफैलाई बचाउनु पर्छ।
Instead of being critical, we should extend grace and mercy as we ourselves have been shown grace and mercy from our Father.
अनि अरू मान्छेहरूले गरेको मिस्टेक, अरूले गरेको भुल गल्तीहरूप्रति कुरा काट्ने र उनीहरूलाई दोष लगाउने यस्तो कुराहरू हुनुको सट्टा, उनीहरूप्रति हामी चाहिँ दयालु र अनुग्रही कृपालु हुनुपर्छ, ताकि परमेश्वरले हाम्रो गल्ती भुलमा पनि हामीप्रति दया देखाउनुहुन्छ।
So Jesus says to us, why are you so quick to see the little speck in your brother's eye, but you don't see the huge plank in your own eye?
अनि वास्तवमा यहाँनिर येशु प्रभुले भन्नुहुन्छ, आफ्नो आँखामा भएको ठुलो मुढा चाहिँ नदेख्ने, अरूको आँखामा भएको सानो धुलोको कण चाहिँ कति छिटो तिमी देख्छौ भनेर येशु प्रभुले यहाँ भन्नुहुन्छ।
It is easy for us to see the fault of others, but we don't see the same faults that we have ourselves.
अनि वास्तवमा अरू मान्छेहरूले गरेको गल्तीहरू, अरू मान्छेहरूको जीवनको कमजोरीहरू चाहिँ हामी एकदम छिटो देख्छौँ रे, तर हाम्रो आफ्नै गल्तीहरूलाई चाहिँ हामी देख्दैनौँ, हामी त्यो कुराहरू चाहिँ हेर्न तयार छैनौँ।
There is a temptation to criticize how bad other people are.
अनि मान्छेहरू हामीलाई यो परीक्षा हामीलाई शैतानबाट आउन सक्छ, हामी परीक्षित हुन सक्छौँ कि अरू मान्छेहरू चाहिँ कति खराब छन्, अरूले चाहिँ कति मिस्टेक गर्छन्, त्यो कुरोहरू हेरेर त्यसको बारेमा कम्प्लेन गर्ने, त्यसको बारेमा गनगन गर्ने त्यस्तो कुराहरू चाहिँ गर्न हामी छिटो हुन्छौँ।
Sometimes, no, somehow when we criticize other people, it makes us feel better about ourselves, even with our faults and with our failures.
अनि कतिचोटि चाहिँ यस्तो हुन्छ अरे कि हामीले जब अरूको जीवनको गल्तीहरू, अरूले गरेको कमजोरी, उनीहरूकोमा भएको पापको बारेमा कुरा काटेर, उनीहरूको बारेमा हेरेर त्यो कुरा गरेर हामी आफ्नै कमजोरी र आफ्नो जीवनमा भएको गल्तीहरू मा चाहिँ हामीले चाहिँ राम्रो महसुस गर्छौँ रे।
And Jesus says to us, stop that, stop judging.
त्यस कारणले यहाँ येशु प्रभुले हामीलाई भन्नुहुन्छ कि अर्काको न्याय गर्न, अरूलाई दोष लगाउन, अरूको कमजोरी हुन हेर्न चाहिँ रोक, अरूलाई न्याय गर्न बन्द गर भनेर येशुले भन्नुहुन्छ।
He says we first have to examine ourselves and take care of our own shortcomings
अनि
before
येशु
God.
प्रभुले भन्नुहुन्छ हामीले पहिला चाहिँ आफैलाई जाँच्नुपर्छ, हाम्रै कमजोरी, हाम्रो पाप भूलहरू चाहिँ के के छ, ती कुराहरूलाई हामीले हेर्नुपर्छ र त्यसलाई मूल्याङ्कन गर्नुपर्छ, जाँच्नुपर्छ र त्यसबाट हामी आफै चाहिँ सुध्रिनुपर्छ, त्यो चाहिँ हाम्रो जिम्मा हो।
And after we have learned to overcome our own failures, then perhaps we might be in a better position to be helpful to other people.
पहिला हामीले आफैलाई जाँचेर आफै सबै कुराहरूबाट सुध्रिएर आफू असल हुन थाल्यो भने अरू मान्छेहरूको कमजोरीमा पनि उनीहरूलाई मद्दत गर्नलाई हामी तयार हुन सक्छौँ।
As disciples of Jesus, we should form a holy habit of looking inward and examining ourselves.
अनि वास्तवमा हामी येशु प्रभुको चेलाको हिसाबले हाम्रो चाहिँ एउटा पवित्र व्यवहार हुनुपर्छ, त्यो चाहिँ हामी आफ्नै कमजोरीहरूको छन् कि हामी आफूमा भुल गल्तीहरू छन् कि भनेर आफ्नो भित्री कुरा आफैलाई जाँच्ने र आफैलाई सुधार्ने कुरामा हामीले आदत राख्नुपर्छ।
And when we see a fault in other people, may God grant us the grace and desire to look inside ourselves to see if we have a similar fault.
जब हामीले अरूको जीवनमा पाप, उनीहरूले गरेको कमजोरी, उनीहरूको गल्तीहरू देख्दछौँ, परमेश्वरले हामीलाई त्यतिखेर अनुग्रह गर्नुभएको होस्, उनीहरूलाई तुरुन्त दोष लगाउनुको सट्टा उनीहरूको जीवनको कमजोरी र असफलता देखेर हामी आफैलाई जाँच्न सकौँ र आफूलाई, आफूमा पनि त्यस्तो खालको गल्ती भुल छ कि भनेर हेरेर त्यसबाट सुध्रिने चाहिँ हामीलाई फाइदा होस्।
So, as disciples of Christ, let us learn not to have a critical attitude and condemning attitude towards other people.
अनि येशु प्रभुको चेलाको हिसाबले हामी सिकौँ कि अरू मानिसहरूप्रति क्रिटिकल एटिच्युड भनेको चाहिँ उनीहरूको बारेमा खालि कुरा काट्ने, उनीहरूको बारेमा नराम्रो सोध्ने, उनीहरूलाई न्याय गर्ने, उनीहरूलाई कन्ड्याम गर्ने अथवा उनीहरूलाई चाहिँ नराम्रो सोच्ने, यस्तो खालको धारणा, यस्तो खालको मनोवृत्ति चाहिँ हामीले लिनु हुँदैन हामी येशुको चेलाको हिसाबले।
So instead of being critical, let us be full of grace and kindness and mercy because we have been shown grace and kindness and mercy from God.
अनि अरू मानिसहरूप्रति उनीहरूको भुल, कमजोरी र उनीहरूमा भएको पापहरूको विरुद्धमा क्रिटिकल हुनु, उनीहरूलाई विरोध गर्नु, तिनीहरूलाई देखाउनु, त्यसको बारेमा न्याय गर्नुको सट्टा हामी आफैलाई उनीहरूप्रति चाहिँ दयालु हुनु, तर आफैलाई चाहिँ जाँच्नु, अरूहरूप्रति चाहिँ अनुग्रही हुनु, हामीले त्यस्तो कुराहरू प्रयास गर्नुपर्छ जसले गर्दा हाम्रो कमजोरी र भुलमा पनि परमेश्वर हामीप्रति दयालु र कृपालु हुनुहुन्छ।
So let's continue by reading verses 6 through 12.
अनि हामी मत्ती 7 को 6 देखि 12 पदहरू हामी अहिले पढ्नेछौँ। मत्ती 7 को 6 मा जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्। 7 मा माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढकाओ त तिमीहरूका निम्ति उघारिनेछ। 8 मा किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उघारिनेछ। मत्ती 7 को 9 तिमीहरूमध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला 10 र 11 कि माछा माग्दा त्यसलाई साप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्नो छोराछोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। 12 पद मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
So verse 6 says, do not give dogs what is sacred. Do not throw your pearls to pigs.
अनि वास्तवमा 6 पदमा मत्ती 7 को लेखिएको छ, कुकुरलाई चाहिँ पवित्र कुरा नदेऊ, आफ्नो मोती चाहिँ सुँगुरको अगाडि नफाल।
This verse is difficult to understand.
वास्तवमा यो मत्ती सातको छ पद यो बुझ्नलाई एकदम कठिन छ.
So both dogs and pigs are unclean animals to the Jews.
अनि वास्तवमा यो कुकुर अथवा सुँगुर भनेको चाहिँ यहुदीहरूको विषयमा सोच्दा उनीहरूको विचार अनुसार चाहिँ यिनीहरू चाहिँ अशुद्ध जनावरहरू हुन्.
So this verse communicates the idea of not offering sacred and precious things to unworthy individuals.
अनि यो कुरा यो पदले चाहिँ कस्तो खालको कुरा हामीलाई भनेको हुन्छ भनेदेखि अशुद्ध मानिसहरूलाई जो मान्छे सिद्ध छैनन् उनीहरूलाई चाहिँ बहुमूल्य कुराहरू चाहिँ हामीले नदेऊ भनेर भन्ने कुराहरू चाहिँ यसले बुझाउँदछ.
This is because these individuals may take what we offer to them and then turn around and cause us harm.
किनभनेदेखि यस्ता व्यक्तिहरूलाई जब हामी दिँदछौँ उनीहरूले चाहिँ हामीले दिएको कुराहरूद्वारा पनि हामीलाई नै खराबी गर्नतिर उनीहरू लाग्दछन्.
So this is a counsel to disciples to exercise discernment in what we do.
अनि यो चाहिँ वास्तवमा चेलाहरूको लागि हामीले के गर्ने हो त्यसमा चाहिँ डिसर्नमेन्ट अथवा त्यसको बारेमा एउटा छुट्याउन सक्ने आत्मा परमेश्वरले दिनुभएको होस् भन्ने कुरा हो.
Now, in verse 1, we are told not to judge other people.
अनि एक पदमा मत्ती सातको हामीले सिकेका छौँ कि अरू मान्छेहरूलाई दोष नलगाउने अथवा अरूलाई न्याय नगर्ने.
Now, here in verse 6, we are advised to exercise discernment and judgment of people.
अनि यहाँनिर मत्ती सातको छमा चाहिँ मानिसहरूको बारेमा हामीले आत्मा चिन्ने खालको बुद्धिको चाहना गर्नुपर्छ.
We are advised not to offer sacrifices and precious things to undeserving individuals.
अनि हामीलाई यहाँ यस्तो सल्लाह दिएको छ जो मान्छेहरू योग्यका छैनन् त्यस्तो कुराहरूको निम्ति हामीले सिक्नुपर्छ कि तिनीहरूलाई चाहिँ बहुमूल्य कुराहरू चाहिँ हामीले दिनु हुँदैन जो चाहिँ त्यसको लागि योग्यका छैनन्.
These precious and sacred things may be referring to the gospel message.
अनि यो बहुमूल्य र कुराहरू भनेको चाहिँ सायद सुसमाचारको कुरा हुनसक्छ.
Or it may be referring to precious truths in God's word.
अनि अर्को कुरा हुनसक्छ परमेश्वरको वचनको बहुमूल्य सत्यता हुनसक्छ.
Do not just throw these things out to people who are not ready to receive them.
अनि जो व्यक्तिहरू चाहिँ त्यो बहुमूल्य सुसमाचार सत्य समाचारहरू ग्रहण गर्न उनीहरू योग्य छैनन् तयार छैनन् भने तिनीहरूलाई दिन आवश्यकता छैन.
Or to people who are not deserving to receive them.
अनि जो व्यक्तिहरू ती कुराहरू प्राप्त गर्न योग्यका छैनन् त्यस्ता मान्छेहरूलाई चाहिँ नदिनु भन्ने सल्लाह यहाँ दिएको छ.
Sometimes we have to wait to see if someone is ready to receive good advice.
अनि कतिचोटि मान्छेलाई हामीले सल्लाह दिनुभन्दा पहिला उनीहरू त्यो सल्लाह लिन तयार छ कि छैन भनेर पर्खनु पर्छ र हेर्नु पर्छ.
When they are ready, then we share it with them.
जब उनीहरू तयार हुन्छ तब हामीले ती कुराहरू उनीहरूलाई बाँड्न सक्छौँ.
Now, in verses 7 through 12, it is a continuation of the theme in chapter 6, verse 25 to 33.
अनि यहाँनिर मत्ती सात के अरे सातको सातदेखि बाह्रसम्म चाहिँ मत्ती छको 25-33सम्मको जुन विचारहरू जुन शिक्षाहरू सिकाइएको छ त्यही कुरालाई चाहिँ यहाँ पनि जोडिएको छ.
In the previous chapter, in chapter 6, verse 33, the ultimate challenge is to seek first God's kingdom and God's righteousness.
हामीले मत्ती छ अध्यायमा अथवा यो अहिले आज अध्ययन गरेको भन्दा पहिलो अध्यायमा त्यसको 33 पदमा हामीले त्यहाँनिर सिकेका थियौँ कि पहिला चाहिँ परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर्ने कुरा सबभन्दा मुख्य भनेर हामीले सिकेका थियौँ.
This same challenge to seek first God's kingdom is repeated with a different emphasis here in chapter 7, verse 7.
अनि यही मत्ती छको 33 जस्तै परमेश्वरको राज्य र धार्मिकता खोज्ने कुराहरू चाहिँ कति महत्त्वपूर्ण छ भनेर अनि यहाँनिर मत्ती सातको सात पदमा पनि त्यो कुराहरूको बारेमा दोहोऱ्याइएको छ.
Here in chapter 7, disciples are commanded to ask, to seek, and to knock, and they will receive.
अनि यहाँनिर मत्ती सातको सातमा चेलाहरूलाई चाहिँ यो आज्ञा दिएको छ उनीहरूले चाहिँ खोजुन् खोजुन् ढकढकाउनु ताकि तिनीहरूले भेटाउनेछ र उनीहरूको निम्ति ढोका उगारिनेछ भनेर भनिएको छ।
Now, this verse is not teaching us that we can ask for anything and it will be granted.
अनि वास्तवमा यो मत्ती सातको सातको मतलब चाहिँ हामीले जे पनि मागौँ अनि त्यो सबै आइहाल्छ भन्ने त्यो कुरा सिकाउनु खोजेको होइन।
As I've earlier said, this verse is related to the challenge in chapter 6, verse 33.
अनि वास्तवमा यो मत्ती सातको सात पद चाहिँ मत्ती छको 33 पदकै कुरासँग सम्बन्धित कुराहरू हो, त्यो माग्ने अनि यहाँनिर खोज्ने ढकढकाउने कुराको बारेमा।
Therefore, it is teaching us to ask, to seek, and to knock for things pertaining to God's kingdom.
अनि यहाँनिर त्यही कारणले हामीलाई यहाँ आज्ञा गरिएको छ खोज्ने, माग्ने, खोज्ने र ढकढकाउने, जसले गर्दाखेरि चाहिँ परमेश्वरका कुराहरू जो धार्मिकतासँग उहाँको राज्यसँग सम्बन्धित छन् त्यो कुराहरू हामीलाई उहाँले दिनुहुनेछ अथवा हामीले ती भेटाउनेछौँ।
So verse 7 here, ask, seek, and knock is an invitation for us to actively seek after God's kingdom and his righteousness.
अनि त्यसैले यहाँ सात मत्ती सातको सातमा जुन माग, खोज र ढकढकाऊ भन्ने कुराहरू छ, त्यो चाहिँ तपाईँ र हाम्रो लागि परमेश्वरको आज्ञा हो कि हामीले उहाँको धार्मिकता र उहाँको राज्यको निम्ति हामीले माग्नुपर्छ, खोज्नुपर्छ र ढकढकाउनुपर्छ, त्यसको पछि हामी लाग्नुपर्छ भन्ने कुरा हो।
And the wonderful promise for the seeker is that God's kingdom will be found.
अनि यहाँनिर खोज्नेहरूको निम्ति एउटा खुसीको कुरा प्रतिज्ञा चाहिँ के हो भनेदेखि जसले खोज्दछन् उनीहरूले चाहिँ भेट्टाउने छन्।
And God's kingdom will be given to those who ask.
अनि जसले माग्दछ उनीहरूलाई परमेश्वरको राज्य चाहिँ दिइनेछ।
And it will be open for those who knock.
अनि जसले चाहिँ परमेश्वरको राज्यको निम्ति ढकढकाउँछन् उनीहरूको निम्ति परमेश्वरको राज्यको ढोका खोलिनेछ।
But we must learn to ask in earnestness.
तर हामीले माग्दाखेरि इमानदारपूर्वक माग्नलाई सिक्नुपर्छ।
We should learn to pray, God, help me to seek you more in my life.
अनि हामीले सिक्नुपर्छ यसरी प्रार्थना गर्न कि परमेश्वर हामीलाई तपाईँलाई खोज्नलाई सहायता गर्नुहोस् ताकि म तपाईँलाई पुरा हृदयले खोज्न सकौँ।
So chapter 7, verse 7 is a challenge to ask and seek God for his kingdom.
त्यस कारणले मत्ती सातको सातमा चाहिँ परमेश्वरले हामीलाई यो चुनौती येशु प्रभुले दिनुहुन्छ, यो आज्ञा दिनुहुन्छ कि परमेश्वरको राज्य चाहिँ हामीले माग्नुपर्छ, खोज्नुपर्छ, ढकढकाउनुपर्छ।
Now the Apostle James says that we don't receive because we don't ask.
अनि वास्तवमा प्रेरित याकुबले भन्दछन् हामीले प्राप्त गर्दैनौँ किनभने हामीले पाउँदैनौँ किनभने हामीले माग्दैनौँ।
Now, James chapter 4, verse 2, he says, You do not have because you do not ask God.
अनि वास्तवमा याकुब 4:2 भनेको छ तिमीहरूले इच्छा त गर्छौ तर तिमीहरूले पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसँग माग्दैनौ।
Now, God is pleased to give himself and his kingdom to the longing soul.
परमेश्वर चाहिँ जसले पुरा हृदयले उहाँको राज्य र उहाँको उपस्थितिको लागि माग्दछन् परमेश्वर त्यो दिनलाई एकदम प्रसन्न हुने परमेश्वर हुनुहुन्छ।
To anyone who earnestly and longingly seeks after him, he will give.
जसले उहाँलाई एकदम गहिराईमा इमानदारपूर्वक एकदमै समर्पित भएर उहाँलाई खोज्दछ माग्दछ उहाँले त्यो कुरा तिनीहरूलाई दिनुहुन्छ।
That's why he says, if we ask for it, it will be given to us.
त्यसैले उहाँले यहाँ भन्नुहुन्छ कि हामीले माग्यौँ भनेदेखि त्यो कुरा चाहिँ हामीलाई दिइनेछ।
God is a generous father.
अनि वास्तवमा परमेश्वर चाहिँ अनुग्रही दयाले भरिएको पिता हुनुहुन्छ।
And he longs to give good things to his beloved children who trust him and who ask of him.
अनि उहाँले चाहिँ उहाँका प्रिय छोराछोरीहरू जसले उहाँलाई प्रेम गर्छन् र उहाँलाई उहाँसँग माग्छन् उनीहरूलाई दिनेको लागि उहाँ एकदमै प्रेमी र असल पिता हुनुहुन्छ।
God is not a stern father who is aloof and who is distant.
परमेश्वर चाहिँ यस्तो खालको कठोर पिता जो चाहिँ एकदमै टाढा र हामीले देख्न नसक्ने ठाउँमा हुनुहुन्न।
He is a loving father who is close by us, who is generous, and who is kind.
उहाँ चाहिँ प्रेमी पिता हुनुहुन्छ जो हाम्रो नजिक हुनुहुन्छ। उहाँ चाहिँ उदारताले दिने दयालु पिता हुनुहुन्छ।
So ask, seek, and knock is an invitation to pray to a generous father.
त्यसैले यहाँनिर माग्ने कुरा, खोज्ने कुरा र ढकढकाउने कुरा चाहिँ उहाँले हामीलाई, उहाँ जो उद्धारवादी पिता हुनुहुन्छ, उहाँसँग हामीले माग्न सक्छौँ भन्ने उहाँको यो आज्ञा हो, अथवा उहाँले यो प्रतिज्ञा हाम्रो लागि गर्नुभएको छ।
And when we ask, we can expect extraordinary answered prayer when we approach Him.
जब हामीले सोध्दछौँ, माग्दछौँ अनि उहाँको अगाडि जाँदछौँ, हामीले उहाँको उद्धारताबाट उहाँले हाम्रो उत्तर, हाम्रो मागलाई पुरा गर्नुहुन्छ।
So this verse 7 matches the many wonderful promises of answered prayers found in John's Gospel.
अनि युहन्नाको सुसमाचारमा परमेश्वरको परमेश्वरले प्रार्थनाको उत्तर दिनु हुने उद्धारताको परमेश्वर हुनुहुन्छ भन्ने कुराको उत्तर चाहिँ मत्ती 7 को साथले यहाँ दिएको छ।
For example, in John chapter 15, verse 7, Jesus says, If you remain in me and my words remain in you, ask whatever you wish and it will be given to you.
अनि उदाहरणको लागि युहन्ना 15 को 7 मा येशु प्रभुले भन्नुभएको छ, हामीले प्रार्थना गरेको सम्बन्धमा, तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ।
So this is God's wonderful desire for us.
अनि वास्तवमा परमेश्वरको एकदमै सुन्दर योजना अथवा इच्छा तपाईँ र मेरो निम्ति चाहिँ यहाँ मत्ती 15 को 7 मा हामी देख्दछौँ।
That we might know him more by seeking him and asking him.
ताकि हामीले उहाँलाई खोजेर, उहाँलाई मागेर हामीले उहाँलाई अझै बढी प्रकारले नजिकबाट चिन्न सक्नेछौँ।
So what a wonderful God and loving Father we serve.
अनि हामीले सेवा गर्ने परमेश्वर कति महान हुनुहुन्छ र कति प्रेमी हुनुहुन्छ।
So let's pause here for a word of prayer.
अनि हामी यहाँनिर सानो प्रार्थना गर्नेछौँ।
Father, we thank you that you love us and you desire for us to seek you.
अनि पिता, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ कि तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ र तपाईँ हामीले तपाईँलाई खोजोस् भनेर चाहनुहुन्छ।
And we thank you for your wonderful promises to us to seek, to ask, and to knock, and you will show yourself to us.
धन्यवाद दिन्छौँ पिता कि तपाईँको प्रतिज्ञा हामीले मागोस्, खोजोस् र ढकढकाओस् र तपाईँले हामीले खोजेको, मागेको र ढकढकाएको कुरा खोल्नुहुनेछ, हामीलाई उपलब्ध गराउनुहुनेछ भन्ने प्रतिज्ञा तपाईँले दिनुभएको छ।
Lord, we pray that you will help us to seek you more and more every day.
अनि प्रभु, हामीलाई, हामी प्रार्थना गर्दछौँ, हामीलाई दिनदिनै तपाईँलाई अझै बढी जान्नलाई, अझै खोज्नलाई मद्दत गर्नुहोस्।
In Jesus' name we pray. Amen.
येशु प्रभुको नाममा हामी प्रार्थना गर्छौँ। आमेन।
So, more than half of the Sermon on the Mount is concerned with how, as disciples of Jesus, we should treat each other.
अनि वास्तवमा पहाडी उपदेशको आधीभन्दा बढी जस्तो चाहिँ चेलाहरूले हामी एक अर्कालाई कसरी व्यवहार गर्नुपर्छ, एक अर्काको निम्ति कस्तो सोच्नुपर्छ, त्यसको बारेमा शिक्षा दिएको छ।
And not only how we should treat each other, how we should treat those who are outside of the faith.
अनि हामी एक अर्कालाई विश्वासीहरूको बिचमा मात्रै कसरी व्यवहार गर्ने, एक अर्कालाई कस्तो खालको वास्ता गर्ने मात्र होइन कि हाम्रो, हामी जस्तै विश्वासमा नभएका अन्य जातिहरूलाई हामीले कसरी व्यवहार गर्ने, त्यो कुरा पनि यहाँ पहाडी उपदेशमा येशु प्रभुले शिक्षा दिनुभएको छ।
Now the most important rule is love.
अनि वास्तवमा सबभन्दा महत्त्वपूर्ण नियम चाहिँ प्रेम हो।
Love our brothers and sisters and love even our enemies.
अनि वास्तवमा हाम्रो दाजुभाइ दिदीबहिनी जो चाहिँ विश्वासीहरू, उनीहरूलाई प्रेम गर्ने र यहाँसम्म कि शत्रुहरूलाई पनि प्रेम गर्ने।
Be perfect in love just as our Heavenly Father is perfect.
अनि हामी पनि पापमा सिद्ध भएका हौँ जसरी हाम्रो स्वर्गीय पिता को प्रेममा सिद्ध भएका हौँ, हाम्रो स्वर्गीय पिता जसरी प्रेममा सिद्ध हुनुहुन्छ।
This rule of love will challenge us for the rest of our lives.
वास्तवमा यो प्रेमको व्यवस्था, प्रेमको आज्ञाले चाहिँ हाम्रो जीवनभरि नै यो आज्ञाले हामीलाई खोज्दछ।
And this rule of love is what will guide us throughout our lives.
हाम्रो जीवनभरि नै यो प्रेमको व्यवस्थाले, प्रेमको नियमले चाहिँ हामीलाई नियन्त्रण गर्दछ, डोर्याउँदछ।
From the moment we put our trust in Jesus, we learn to live by the rule of love.
अनि जुन बेलामा हामीले येशु प्रभुलाई हाम्रो जीवन सुम्पाउँछौँ, त्यो बेलादेखि नै यो प्रेमको व्यवस्था, कसरी प्रेममा हामीले अगाडि बढ्ने, जिउने भन्ने कुरा हाम्रो जीवनमा सुरु हुन्छ।
So now in verse 12, in chapter 7, verse 12, Jesus gives a final important rule of practical behavior to guide us on this path of love.
अनि यो प्रेमको मार्गमा कसरी हिँड्नुपर्छ भन्ने कुराको व्यावहारिक आज्ञा चाहिँ, व्यावहारिक कुरा चाहिँ येशु प्रभुले मत्ती 7:12 हामीलाई दिनुभएको छ।
A practical guide to teach us how to love the people around us.
अनि यहाँनिर हाम्रो वरिपरिकाहरूलाई हामीले कसरी व्यवहार गर्नुपर्छ भन्ने कुराको बारेमा उहाँले शिक्षा दिनुभएको छ।
Verse 12, a key and important rule for us to live by.
अनि 12 पद मत्ती 7 को यो चाहिँ हामीले कसरी जिउनुपर्छ भन्ने महत्त्वपूर्ण एउटा व्यवस्था, महत्त्वपूर्ण एउटा नियम अथवा आज्ञा हामीले यहाँ पाउँदछौँ।
In verse 12, Jesus says, So, he's concluding, in everything, do to others what you would have them do to you, for this sums up the law and the prophets.
अनि यहाँनिर मत्ती 7:12 यसो प्रब्लम भन्नुहुन्छ, मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ता का शिक्षाको सारांश हो।
In everything, not in some things, in everything, do to others what we would want them to do for us.
अनि यहाँ चाहिँ हरेक कुरामा, केही कुरामा मात्रै होइन, हरेक कुरामा चाहिँ हामी अरूप्रति गर्ने व्यवहारमा हामी त्यो गरौँ जुन चाहिँ अरूबाट हामी आफैलाई के गरोस् भन्ने हामी चाहन्छौँ, त्यस्तो व्यवहार गरौँ।
This rule is the summary of all that is taught about relating to other people.
अनि वास्तवमा यो व्यवस्था जुन छ, अरूलाई हामीलाई उनीहरूले के गरोस् भन्ने चाहन्छौँ त्यही गरोस् भन्ने जुन व्यवस्था छ, त्यो चाहिँ सबै कुरा, अरू मान्छेलाई कसरी व्यवहार गर्ने, कसरी अरू मान्छेलाई वास्ता गर्ने भन्ने सम्बन्धी जुन नियम, जुन आज्ञा छ, ती सबै कुराको सारांश चाहिँ हामी यहाँ पाउँदछौँ।
It is an active rule, not a passive rule.
अनि यो व्यवस्था, यो नियम चाहिँ सक्रिय नियम हो, यो चाहिँ निष्क्रिय होइन।
It's active because it says, Go and do to others what we want them to do for us.
किनभने यो चाहिँ एकदमै सक्रिय कुरा हो, निष्क्रिय होइन, किनभनेदेखि यहाँ भनेको चाहिँ जाऊ र अरूले तिमीलाई के गरोस् भन्ने चाहन्छौ त्यस्तै अरूलाई गर।
We are not passive, it's an active rule. Go and do to others what we want them to do for us.
अनि हामी चाहिँ निष्क्रिय भएर केही नगरेर बस्ने होइन, हामी चाहिँ सक्रिय छौँ, यो चाहिँ अरू मान्छेले हामीलाई के गरोस् भन्ने चाहन्छौँ, हामी त्यसको निम्ति गएर त्यसलाई गर्न थालौँ, त्यो गर्नुपर्छ भन्ने कुरा हो।
So if we see someone in need, go and do to them what we would want them to do to us if we are in need.
अनि कोही मान्छेहरू खाँचोमा परेको, कुनै मान्छेहरूलाई समस्यामा परेको देख्यौँ भनेदेखि हामी जाउँ र उनीहरूको खाँचो पुऱ्याउँ, पुरा गरौँ, जसरी हामी खाँचोमा पर्दाखेरि अरूले हामीलाई कसरी सहायता गरोस् भनेर चाहन्छौँ, त्यही प्रकारले अरूको खाँचो र आवश्यकतामा हामी उनीहरूको आवश्यकता र खाँचो पुरा गर्नलाई कोसिस गरौँ।
If someone offends us, whether intentionally or unintentionally, then do to them what we would want them to do for us if we had offended them.
अनि कसैले हामीलाई चित्त दुख्ने काम गर्यो, हामीलाई दुःख दिने काम गर्यो भने हामीले पनि अरूलाई त्यो बेलामा मान्छेले हामीलाई के गरोस् भनेर हामी चाहन्छौँ, हामीले अरूलाई चित्त दुखायौँ अथवा अरूलाई केही गर्यो भने उनीहरूलाई हामीले त्यही कुरा गरौँ जुन कुरा चाहिँ हाम्रो चित्त दुखेको बेलामा अरूले गरोस् भनेर हामी चाहन्छौँ।
If we want others to show us grace and kindness, then we must learn to show grace and mercy to others.
अनि यदि हामी अरू मान्छेहरू हाम्रो प्रति दया देखाउन्, कृपालु हुन्, अरूले हामी प्रति अनुग्रह गरून् भनेर हामी चाहन्छौँ भने हामी अरूलाई त्यो गर्न सुरु गरौँ।
So this is the rule that Jesus wants us to live by.
अनि हामीले चाहिँ जिउने कुरामा चाहिँ यो खालको व्यवस्थामा जियोस् भन्ने येशु प्रभु चाहनुहुन्छ।
Now, I don't like people to be critical or towards me.
अनि वास्तवमा मलाई पनि अरू मान्छेले मेरो बारेमा गनगन गरोस्, मेरो कुराहरू काटोस्, मैले गरेका गल्तीहरूलाई खालि देखाउने काम गरोस् भन्ने त म चाहन्न नि।
Therefore, I must be careful not to be critical of other people.
त्यही कारणले म अरूको निम्ति उनीहरूको कुरा नकाट्ने, उनीहरूको बारेमा गल्ती नदेखाउने, अरू उनीहरूको निम्ति गनगन नगर्ने मैले पनि गर्नुपर्छ।
So may God help me because it is very easy for me to be critical for other people.
अनि अरू मान्छेको बारेमा विरोध गर्नु, अरू मान्छेको गल्ती र भुलहरूलाई केलाउने कुरामा म एकदम तुरुन्त हुन्छु, त्यस कारणले त्यस्तो नगर्नुको लागि परमेश्वरले मलाई सहायता गर्नु भएको होस्।
So I must do things to help myself not to be critical.
अनि मैले आफैलाई अरू मान्छेको बारेमा दोष देखाउने, अरूको विरोध गर्ने त्यस्तो कुरा नहुनलाई मैले आफैलाई सहायता गर्नुपर्छ, मैले परमेश्वरमा भरोसा गर्नुपर्छ अथवा म उनीहरूप्रति कृपालु हुनुपर्छ।
So may God give us the grace to live by the rule He gives us in verse 12.
अनि 12 पदमा मत्ती 7 को 12 पदमा जुन चाहिँ व्यवस्था, जुन चाहिँ नियम प्रभु येसुले दिनुभएको छ अरूहरूको निम्ति व्यवहार गर्ने कुरा, परमेश्वरले हामीलाई त्यसको निम्ति अनुग्रह दिनुभएको होस् ताकि हामीले उहाँले भनेकै जस्तो अरूहरूको निम्ति गर्न सकौँ।
Now we continue with the second half of chapter 7.
अनि 7 अध्यायको 2 खण्डमा हामी अब अगाडि बढ्नेछौँ।
It is the last section of teaching for the Sermon on the Mount.
वास्तवमा 7 अध्यायको 2 भाग चाहिँ पहाडी उपदेशको येशु प्रभुले दिनुभएको शिक्षाको अन्तिम खण्ड भनेर हामी भन्न सक्छौँ।
And it is very important.
अनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ को शिक्षा चाहिँ यहाँ येशु प्रभुले दिनुभएको छ।
So Jesus ends this sermon with three important warnings to all who desire to follow him.
अनि येशु प्रभुलाई पछ्याउन चाहनेहरूको निम्ति 3 महत्त्वपूर्ण चेतावनीहरू उहाँले दिनुहुन्छ र ती मानिसहरू जसले येशुलाई पछ्याउन चाहन्छ उनीहरूले यो चेतावनीलाई विचार गर्नुपर्छ।
We will look at each of these three warnings.
अनि हामीले येशुले प्रभुले दिनुभएको यो 3 चेतावनीहरूको बारेमा प्रत्येकलाई हामी हेर्नेछौँ।
So let's begin by looking at the first one in verses 13 and 14. Can Pastor Silas read for us, please?
उहाँले पहिलो चाहिँ चेतावनी दिनुभएको मत्ती 7:13-14 दिनुभएको छ, त्यसलाई हामी पहिला हेर्नेछौँ। अनि 13मा साँगुरो ढोकाबाट भित्र पस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। 14 पद, किनभने जीवनमा पुर्याउने ढोका साँगुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
So the first warning is that God's kingdom can be entered only through the narrow gate.
अनि पहिलो चेतावनी चाहिँ त्यो छ कि परमेश्वरको राज्यमा प्रवेश गर्ने ढोका चाहिँ साङ्ग्रो हुन्छ, साङ्ग्रो ढोकाबाट मात्र परमेश्वरको राज्यमा प्रवेश गर्न सकिन्छ।
Enter through the narrow gate.
अनि साङ्ग्रो ढोकाबाट भित्र पस्छ।
Now the wide gate does not lead to the kingdom. Instead, it leads through destruction.
अनि वास्तवमा यो फराकिलो ढोकाले चाहिँ परमेश्वरको राज्यमा लग्दैन, यो त नाशतिर लग्दछ।
The wide gate is unfortunately the one that many, if not most people, will choose.
अनि वास्तवमा धेरै जस्तोले चाहिँ यो फराकिलो ढोका रोज्दछ अनि त्यो दुःख लाग्दो कुरा हो।
It is the gate that and the road that looks easier to travel.
अनि वास्तवमा यो फराकिलो ढोका चाहिँ सजिलो देखिन्छ, सजिलो हुन्छ त्यो त्यहाँबाट जानलाई।
And it looks smoother with less resistance.
अनि त्यो फराकिलो बाटोमा चाहिँ कुनै खालको बाधाहरू हुँदैन, एकदम सजिलो देखिन्छ.
And it looks safer because everyone seems to prefer that wide road.
अनि त्यहाँ चाहिँ अलिकति कुनै पनि कुरा नहुने सुरक्षित जस्तो हामीलाई लाग्न सक्छ, किनभने सबै मान्छेहरूले चाहिँ फराकिलो बाटो नै जानलाई रोजेको हामी देख्छौँ.
So the natural tendency for everyone, for most people, is to use this wide road.
अनि स्वभावैले चाहिँ प्रत्येक मान्छेहरूले चाहिँ यो फराकिलो रोड अथवा फराकिलो बाटो चाहिँ रोज्ने गर्छन्, त्यो चाहिँ धेरै जसोले हिँड्ने बाटो हुँदछ.
But Jesus wants us here that this road leads only to destruction.
अनि येशु प्रभुले यहाँनिर चेतावनी दिनुहुन्छ, यस्तो खालको फराकिलो बाटोले चाहिँ नाशमा पुर्याउँदछ.
We can take it to mean that this road leads eventually to eternity in hell with the devil without God.
अनि वास्तवमा हामीले यो कुरा यहाँनिर भन्न सक्छौँ, फराकिलो बाटोबाट हुने जानेहरूलाई चाहिँ नर्कमा पुर्याउँदछ, सैतानसँग नर्कको दण्डमा सधैँको निम्ति परिनेछ जो चाहिँ फराकिलो बाटो रोज्छ.
Now, instead of the wide gate, Jesus says, enter by the narrow gate.
अनि येशु प्रभुले त्यही कारणले यहाँ भनेर यो कुरा भन्नुहुन्छ कि फराकिलो बाटोको साटो साँगुरो ढोकाबाट भित्र पस.
This gate is small, it is easy to miss.
अनि यो साङ्ग्रो ढोका चाहिँ सानो हुन्छ र त्यसलाई चाहिँ त्यो चाहिँ कहिलेकाहीँ मिस गरिन्छ.
Earnestly look for it.
अनि हामीले चाहिँ एकदमै ध्यान दिएर साङ्ग्रो ढोका कहाँ छ भनेर हेर्नुपर्ने हुन्छ.
And the road itself through the small gate is very narrow.
अनि सानो साङ्ग्रो ढोकाबाट जाँदाखेरिको बाटो चाहिँ एकदमै साङ्ग्रो नै हुन्छ.
It is not easy to walk on.
अनि वास्तवमा त्यो बाटोमा हिँड्न पनि सजिलो हुँदैन,
But it leads to life.
तर त्यो साङ्ग्रो बाटोले चाहिँ जीवनमा पुर्याउँदछ.
It leads to life with God.
अनि परमेश्वरसँगको जीवनमा त्यो साङ्ग्रो बाटोले हामीलाई डोर्याउँदछ.
This is the path of faith and trust in Jesus.
अनि यो चाहिँ साङ्ग्रो बाटो चाहिँ येशु प्रभुमा भरोसा र विश्वास गरेर हिँडिने बाटो हो.
It is the narrow way, and oftentimes it is not easy.
अनि यो चाहिँ साङ्ग्रो बाटो हो र कतिचोटि चाहिँ यो साङ्ग्रो बाटोमा हिँड्नलाई सजिलो चाहिँ छैन.
Now, sometimes, in fact, oftentimes, you may hear from preachers who teach that Christianity is the blessed way of abundance.
अनि कतिचोटि मान्छेहरूले प्रचार गरेको तपाईँले सुन्नुहुन्छ कि क्रिस्चियन विश्वास चाहिँ प्रशस्तताको जीवन पाउने विश्वास हो.
Christianity is the easy way to comfort, to happiness, and to financial blessing.
अनि कति प्रचारकहरूले यस्तो पनि भन्छन्, क्रिस्चियन विश्वास चाहिँ सजिलै प्रशस्तताको, खुसीको र सम्पत्ति, धन सम्पत्तिले भरपूर यस्तो खालको जीवन हो भनेर सिकाउँछन्.
And these preachers will emphasize to you that God wants to bless you.
अनि यिनीहरूले चाहिँ यसरी जोड दिएर तपाईँलाई भन्छन् कि परमेश्वरले चाहिँ तपाईँहरूलाई आशिष दिन चाहनुहुन्छ.
And God will give you material riches and many other things.
अनि परमेश्वरले चाहिँ भौतिक कुराहरू र धेरै कुराहरू पनि दिनुहुन्छ भनेर यिनीहरूले दाबी गर्छन्.
I tell you, this is not Jesus' message.
अनि तपाईँलाई म यो कुरा भन्न चाहन्छु कि त्यसरी प्रचार गर्ने प्रचारकहरूले दिएको सन्देश येशूको सन्देश होइन.
These false teachers are clearly wrong.
अनि यी चाहिँ झुट्टा शिक्षकहरू हुन्, झुट्टा शिक्षा दिनेहरू हुन्, यिनीहरू चाहिँ गलत छन्.
Don't listen to them, no matter how comforting or how tempting they may sound.
अनि उनीहरूले भनेको कुराहरू तपाईँलाई मन परोस्, तपाईँलाई त्यसबाट सान्त्वना मिलोस्, तर पनि नसुन्नुहोस्.
To follow Jesus is to take the narrow road and the more difficult way.
अनि येशूलाई पछ्याउनु चाहिँ त्यो साङ्ग्रो बाटो र एकदमै कठिन बाटो भएर हिँड्नुपर्ने हुन्छ.
It is the way that most people will not naturally like.
अनि धेरै जस्तो मान्छेहरूलाई चाहिँ मन नपर्ने खालको यो साङ्ग्रो कठिन बाटो हुन्छ.
But this way is a life that is the way that leads to a life of peace and joy that comes from knowing God.
अनि यो चाहिँ साङ्ग्रो बाटो र कठिन बाटो भएर जाँदाखेरि नै परमेश्वरलाई चिनेर उहाँलाई जानेर प्राप्त गर्ने शान्ति र आनन्द चाहिँ त्यहाँ मिल्दछ।
It does not promise a life of comfort and ease.
अनि वास्तवमा त्यो साङ्ग्रो बाटोबाट हिँड्दा येशु प्रभु सँगै हिँड्दाखेरि चाहिँ सधैँ सजिलो र सधैँ त्यहाँ चाहिँ सबै कुरा भएको हुन्छ भन्ने छैन।
In fact, as we have studied in the Beatitudes, it will be a life where we will face persecution and rejection.
अनि वास्तवमा हामीले बियाटिच्युडमा सिकेका थियौँ 5 अध्यायमा कि यो बाटो चाहिँ कतिचोटि हामीले मान्छेहरूको सतावट र खेदो सहनुपर्छ, हामीले दुःख सहनुपर्छ यो बाटो हिँड्दाखेरि भनेर।
But if you desire peace with God, and if you want to experience God's forgiveness and love,
तर यदि तपाईँ परमेश्वरबाट मिलाप परमेश्वरसँग मिलाप र शान्ति चाहनुहुन्छ, परमेश्वरको प्रेम र क्षमाको अनुभव गर्न चाहनुहुन्छ भने
then take this narrow gate, this small gate, and walk the narrow path.
अनि तपाईँले यो साङ्ग्रो ढोकाबाट पस्नुहोस् र साङ्ग्रो र कठिन बाटो भएर हिँड्नुहोस्।
It leads to God and it leads to life.
अनि यो साङ्ग्रो ढोका र साङ्ग्रो बाटोबाट प्रवेश गर्दाखेरि चाहिँ परमेश्वरसम्म लग्दछ र हामीलाई जीवनमा डोर्याउँदछ यसले।
And as we take this narrow road,
जसै हामी यो साङ्ग्रो बाटो भएर हिँड्दछौँ,
we will find that God actually walks with us on this narrow road.
अनि हामीले यो कुराको अनुभव गर्नेछौँ कि जब हामी साङ्ग्रो ढोकाबाट साङ्ग्रो बाटो भएर हिँड्दै गर्दाखेरि परमेश्वर पनि हामी सँगसँगै हिँडेको हामीले पाउनेछौँ।
May God grant us the grace, the strength, and the desire to travel on this narrow road.
अनि के परमेश्वर हामी परमेश्वरमा भरोसा गरौँ कि उहाँले हामीलाई अनुग्रह र चाहना र इच्छा दिनुभएको होस् ताकि हामी साङ्ग्रो ढोकाबाट प्रवेश गरेर अनि यो कठिन बाटोमा उहाँ सँगसँगै हिँड्न सकौँ।
Now we consider the next warning.
अब दोस्रो चेतावनी यसो प्रभुले के दिनुभएको छ त्यो हामी हेर्नेछौँ।
Now, because of the shortage of time, we will only read 3 verses from the next section, verses 15, 16, and 20.
अनि यो दोस्रो भागमा दोस्रो कुरा हेर्दाखेरि चाहिँ हामीले 3टा पदहरू मात्रै हेर्नेछौँ किनभने हामीसँग समय छैन। त्यसको निम्ति चाहिँ मत्ती 7 को 15, 16 र 20 हामी हेर्नेछौँ। अनि 15मा झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरूका भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बुवासाहरू जस्ता हुन्छन्। 16 पद, तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीबाट अन्जिर टिपिन्छ र? 20 पद, यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ।
So the second warning is to watch out for false prophets.
अनि दोस्रो चेतावनी येशू प्रभुले दिनुहुन्छ यी झुट्टा अगमवक्ताहरूलाई हामीले हेर्नुपर्छ, चिन्नुपर्छ।
False prophets are the false teachers who teach who are not faithful to what is written in God's word.
अनि यी झुट्टा अगमवक्ताहरू झुट्टा शिक्षकहरू ती हुन् जसले चाहिँ परमेश्वरको वचनमा लेखिएका सबै कुराहरू उनीहरूले हेर्दैनन्, त्यसलाई पछ्याउँदैनन्।
We all have God's word to guide us.
हामी सबैलाई परमेश्वरको वचन उहाँले दिनुभएको छ, हाम्रो बिचमा बाइबल छ जसले हामीलाई डोर्याउँदछ।
But these false prophets, they misinterpret the Bible and they lead people astray.
अनि यी झुट्टा शिक्षकहरू झुट्टा अगमवक्ताहरूले चाहिँ बाइबलका कुराहरूलाई बङ्ग्याउँछन् र मान्छेहरूलाई भरमाउँछन्, अल्मलाउँछन् र उनीहरूलाई बाटो बिराउनेतिर डोर्याउँछन्।
Often they mix Bible teachings with their own teachings that contradict the Bible.
अनि कतिचोटि चाहिँ उनीहरूले बाइबलको शिक्षा सिकाउने कुरा गर्दै गर्दा उनीहरूले आफ्नो कुरा सिकाउँछन् जुन कुरा चाहिँ बाइबलको शिक्षाभन्दा फरक हुन्छ।
Now they sound like good Christian teachers, but they actually teach false doctrines.
अनि उनीहरू चाहिँ झट्ट हेर्दाखेरि असल शिक्षक जस्तो प्रचारक जस्तो लाग्दछ तर वास्तविकतामा चाहिँ उनीहरू झुट्टा शिक्षकहरू हुन्।
They seem to be good and safe.
अनि उनीहरू चाहिँ हेर्दाखेरि असल र उनीहरूमा चाहिँ उनीहरू चाहिँ सुरक्षित जस्तो हामीलाई लाग्न सक्छ।
But here in these verses, they are described by Jesus as wolves in sheep clothing.
तर यहाँनिर चाहिँ यसु प्रभुले यी पदहरूमा त्यस्ता झुटा शिक्षकहरूको बारेमा चेतावनी दिँदाखेरि भन्नुहुन्छ उनीहरू चाहिँ भेडाको भेषमा उनीहरू चाहिँ ब्वासाहरू अथवा भनेर यहाँ भनिएको छ।
They take advantage of those who follow them, the believers who follow them, they take advantage for their own benefit.
अनि उनीहरूले चाहिँ विश्वासीहरूलाई उनीहरूले भनेका कुराहरूमा पछि लागोस् भन्ने चाहन्छन् र ती विश्वासीहरूलाई उनीहरूको आफ्नै व्यक्तिगत फाइदाको लागि उनीहरूले चलाइराखेका हुन्छन्।
So we must be careful to stay away from such false teachers.
त्यसकारणले हामीले जहिले पनि यस्ता झुट्टा खालका शिक्षकहरूबाट आफू टाढै रहनलाई होसियारी हुनुपर्छ।
Because their teachings make us feel good.
अनि कतिचोटि उनीहरूले सिकाएको शिक्षा हामीलाई खुसी बनाउने पनि हुन सक्छ।
But they are wrong teachings and they are contradictory to the Bible.
अनि तर पनि उनीहरूले दिएको जुन शिक्षा छ त्यो चाहिँ गलत हुन्छ अनि जुन चाहिँ बाइबलसँग मिल्ने हुँदैन।
Now, concerning these false prophets, the guiding rule that Jesus gives us is this.
अनि यो झुट्टा शिक्षकहरूको बारेमा येशु प्रभुले एउटा व्यवस्था हामीलाई कसरी ती कुराहरूलाई चिन्ने भन्ने कुराको बारेमा एउटा शिक्षा दिनुहुन्छ।
By the fruit these false teachers produce, you will recognize them as false teachers.
अनि यहाँ येशु प्रभुले भन्नुहुन्छ तिनीहरूको फलद्वारा उनीहरू झुट्टा हुन् भन्ने कुरा तिमीहरूले चिन्नेछौ।
Verse 20, by their fruit you will recognize them.
अनि 20 पदमा त्यही लेखेको छ तिनीहरूको फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।
By their lifestyle, by their behavior and conduct, you will recognize them.
उनीहरूको जीवनशैली उनीहरूको व्यवहार उनीहरूले कस्तो खालको कामहरू गरिराखेका छन् तपाईँलाई तुरुन्तै थाहा हुन्छ कि उनीहरू चाहिँ झुट्टा छन्।
Do they exhibit the fruit of the Holy Spirit of good Christian character in their lives?
के उनीहरूको जीवनमा पवित्र आत्माको फलहरू जुन चाहिँ क्रिस्चियनको एउटा असल चरित्रहरू हो के त्यस्तो फलहरू देखिएको छ?
Do they exhibit Christian maturity in their personal lives?
के उनीहरूको व्यक्तिगत जीवनमा क्रिस्चियन परिपक्वताको चरित्र देख्नुहुन्छ?
Do their teachings follow closely to the Bible?
के उनीहरूको शिक्षा चाहिँ बाइबलसँग एकदमै ठ्याक्कै मिल्ने प्रकारले बाइबलको आधारमा दिइराखेका हुन्छन्?
So these are the important questions to answer concerning a teacher.
अनि त्यस्ता खालका शिक्षकहरू झुट्टा छन् कि छैनन् भनेर चिन्ने उपाय चाहिँ ती हामीले भर्खरै गरेका प्रश्नहरूको बारेमा उनीहरूको जीवनमा हेरेर हामीले उत्तर खोज्ने प्रयास गर्नुपर्छ।
Oftentimes and usually, false teachers lead people astray for the purpose of gaining power and authority over them.
अनि कतिचोटि यी झुट्टा शिक्षकहरूले चाहिँ मानिसहरूलाई भरमाउँछन् बराल्छन् र आफ्नो पछि लगाउँछन् र उनीहरूले तिनीहरूबाट फाइदा लिन्छन् त्यो कुरा हामी देख्छौँ।
Very often they do it for their personal financial gain.
अनि धेरैचोटि चाहिँ उनीहरूको व्यक्तिगत पैसा रुपियाँको फाइदा धन सम्पत्तिको फाइदाको लागि उनीहरूले त्यस्तो काम गर्छन्।
So be careful of such wolves.
यस्ता ब्वाँसोहरूदेखि होसियारी हुनुहोस्।
These wolves who pass off as Christian teachers.
अनि उनीहरू चाहिँ क्रिस्चियन शिक्षक प्रचारक भनेर भन्छन् तर यिनीहरू ब्वासाहरू हुन्
Have nothing to do with them.
र उनीहरूसँग केही पनि सम्बन्ध नगर्नुहोस्।
So let us continue to read verses 21 to 23 for the third and final warning.
अनि तेस्रो र अन्तिम चेतावनीको लागि चाहिँ हामीले मत्ती 7 को 21-22-23 पढ्नेछौँ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु, के हामीले तपाईँको नाउँमा अगमबाणी बोलेनौँ, तपाईँको नाउँमा भूतहरू धपाएनौँ र परमेश्वरको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र? अनि म तिनीहरूलाई सफासँग भनेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन, ए अधर्म काम गर्ने हो, मबाट दूर हो।
So the third warning that Jesus gives to us is to look out for yourself.
अनि वास्तवमा तेस्रो चेतावनी येशु प्रभुले दिनुहुन्छ कि आफ्नै बारेमा पनि तिमी होसियारी बस।
Look out for yourself.
आफ्नै बारेमा जाँच होसियारी हो।
He says that not everyone who calls him Lord will enter into the kingdom of God.
अनि येशु प्रभुले यहाँ प्रष्ट भन्नुहुन्छ, प्रत्येक जसले उहाँलाई प्रभु प्रभु भन्छ तिनीहरू सबै चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्ने छैन।
But only those who do the will of his father.
तर को चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ त भन्दाखेरि जसले पिताको इच्छा गर्दछ तिनीहरू मात्र।
Verse 21, only those who do the will of his father will enter heaven.
अनि यहाँनिर 7:21 पदमा भनेको छ, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
So clearly we see that actions are more important than words.
अनि यहाँ प्रष्ट रूपमा हामी देख्दछौँ, हामीले गरेको काम, हाम्रो एक्सन चाहिँ बोली भन्दा, प्रचार भन्दा, शिक्षा भन्दा ठुलो कुरा हो।
So we may call Jesus Lord.
अनि हामीले प्रभु येशूलाई चाहिँ प्रभु भनेर भन्छौँ होला।
And we may even make many promises to serve him and to obey him.
अनि हामीले उहाँलाई सेवा गर्न, उहाँलाई उहाँको आज्ञा पालन गर्न धेरै प्रतिज्ञाहरू, धेरै कमिटमेन्ट, समर्पणताहरू गर्छौँ होला।
But words only have no value.
तर खालि बोलेको कुराको केही महत्त्व मान्यता हुँदैन।
What counts is that we actually obey and we actually live out God's will in our lives.
के चाहिँ महत्त्व हुन्छ भन्दाखेरि हाम्रो जीवनमा हामीले के कुरा चाहिँ पालन गर्छौँ, हामीले के कुरा चाहिँ साँच्ची नै मानिलिउँछौँ, लागु गर्छौँ।
The most important thing is that we are doing God's will.
अनि सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हामीले परमेश्वर पिताको इच्छा गर्दैछौँ।
That we are obedient to God in our daily lives.
त्यो चाहिँ परमेश्वर पिताको इच्छा गर्नु भनेको चाहिँ हाम्रो दैनिक जीवनमा हाम्रो सबै कुराहरूमा परमेश्वर प्रति उहाँको आज्ञा पालन गरेर जिउने,
That is what counts.
अनि त्यो चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो।
Now, notice in verse 22
अनि 22 पदमा तपाईँले हेर्नुहोस्,
that these people who are rejected from heaven, they themselves are taken by surprise.
अनि वास्तवमा यहाँनिर 22 पदमा तपाईँले हेर्न सक्नुहुन्छ, यी मानिसहरू जसलाई चाहिँ स्वर्ग जाने बाटो खुल्दैन, उनीहरू स्वर्ग जान सक्दैन, उनीहरू आफै अचम्मित हुन्छन्।
Now, all this time they were thinking, they thought that they were going to enter into God's kingdom.
अनि सबै समयमा उनीहरूले चाहिँ हामी त परमेश्वरको राज्यमा जान्छौँ, स्वर्गको राज्यमा प्रवेश गर्छौँ भनेर सोचिराखेका हुन्छन् उनीहरूले।
Somehow they have been misled, likely by false teachers.
अनि झुट्टा शिक्षकहरूद्वारा उनीहरूलाई भ्रममा पारिएको हुन्छ कसरी।
In verse 23,
अनि यहाँ 7:23 पदमा पनि
In verse 23, we see that to these people, Jesus would say to them, I never knew you.
अनि येशु प्रभुले 7:23मा सफासँग उहाँले भन्नुहुन्छ कि मैले भन्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको थिएन।
Why would Jesus say to them, I never knew you?
अनि वास्तवमा येशु प्रभुले उनीहरूलाई म तिमीलाई कहिल्यै चिनेको थिएन भनेर किन भन्दै हुनुहुन्छ।
Now, we read in John's gospel that Jesus is the good shepherd and he knows his sheep.
वास्तवमा युहन्नाको सुसमाचारमा हामी पढ्छौँ कि येशु प्रभु चाहिँ असल गोठालो हुनुहुन्छ, र येशु प्रभु जो असल गोठालो हुनुहुन्छ उहाँले आफ्ना भेडाहरूलाई चाहिँ चिन्नुहुन्छ।
And not only does he know his sheep knows him and they listen to his voice and they follow him.
अनि उहाँले मात्रै उहाँको भेडाहरूलाई चिन्नुहुने होइन, उहाँको भेडाहरूले उहाँलाई चिन्छ र उहाँको आवाजलाई सुन्छ र उनीहरूलाई उहाँलाई तिनीहरूले पछ्याउँछन्।
John chapter 10 verse 14, Jesus says, I am the good shepherd, I know my sheep and my sheep know me.
अनि युहन्ना 10:14मा येशु प्रभुले भन्नुहुन्छ, म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्।
John chapter 10 verses 27, 28, Jesus says, my sheep listen to my voice, I know them and they follow me.
अनि युहन्ना 10:27 र 28मा येशु प्रभुले हुन्छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र म तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्।
So a true disciple therefore listens to the voice of Jesus' guidance.
अनि त्यसैले यहाँनिर हामी जान्दछौँ कि जो चाहिँ साँचो चेलाहरू छ उनीहरूले चाहिँ प्रभुको आवाजलाई उनीहरूको बाटोको लागि डोर्याइनलाई चाहिँ उनीहरूले सुन्छन्।
And the true disciples follows Jesus by obeying his voice.
अनि साँचो चेलाहरूले चाहिँ येशु प्रभुको आवाज, उहाँले भनेको कुराहरूलाई पालन गरेर उहाँले भनेको मार्गमा उनीहरू आउँदछन्।
And that disciple shows his love for Jesus by being obedient to his commands.
अनि वास्तवमा चेलाहरूले चाहिँ उनीहरूको उहाँप्रतिको प्रेम चाहिँ उहाँले दिएको आज्ञालाई पालन गरेर, सुनेर पालन गरेर उनीहरूको आफ्नो प्रेम उहाँलाई देखाउँदछन्।
And Jesus and the Father will reveal themselves more and more to this obedient disciple.
अनि जुन चाहिँ चेला यसरी उहाँमा आज्ञाकारी हुन्छ, पिता र प्रभु येसुले उहाँलाई चाहिँ उनीहरूको बिचमा, यी आज्ञाकारी चेलाहरूको बिचमा आफैलाई अझै प्रकट गर्नुहुन्छ, अझै उहाँ आफैलाई प्रकट गर्नुहुन्छ।
John chapter 14 verses 23 and 24 is a very important verse.
अनि वास्तवमा युहन्नाको सुसमाचार 14 को 23 र 24 एकदमै महत्त्वपूर्ण खण्ड पद हो यो चाहिँ।
If anyone loves me, it says, he will obey, Jesus says, he will obey my teaching. My Father will love him and we will come to him and make our home with him. He who does not love me will not obey my teaching.
अनि यहाँनिर म के अरे युहन्ना 14 को 23 र 24 यसले तिनीहरूलाई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यससँग आउनेछौँ र त्यससँग बास गर्नेछौँ। मलाई प्रेम नगर्ने मेरा वचन पालन गर्दैन।
So then those who truly belong to Jesus will love him by being obedient to him.
अनि त्यसैले तीहरू जो साँच्ची नै येशु प्रभुका चेला हुन् उनीहरूले चाहिँ उहाँको आज्ञा पालन गरेर उनीहरूको प्रेम र उनीहरूको चेला उहाँको चेला हुन् भन्ने कुरा प्रमाणित गर्दछन्।
Being obedient to him in doing God's will.
अनि उहाँप्रति आज्ञाकारी भएर परमेश्वरको इच्छा उनीहरूले गर्दछन्।
And Jesus will know these sheep.
येशु प्रभुले ती भेडाहरू जो आज्ञा पालन गरेर उहाँको इच्छा गर्छन् उहाँले चिन्नुहुन्छ।
And these sheep who are obedient to him will likewise know Jesus.
अनि यी चेलाहरू के अरे भेडाहरू जो उहाँप्रति आज्ञाकारी छन् उनीहरूले पनि येशु प्रभुलाई चिन्दछन्।
And in John chapter 10 verse 4, it says that his sheep will follow him and they know his voice.
अनि 10 को 4 मा येशु प्रभुले भन्नुहुन्छ, युहन्ना 10 को 4 मा, उहाँको भेडाहरूले उहाँको स्वर सुन्नेछ र उहाँलाई पछ्याउनेछ।
So to these people who are not his sheep, who seek to enter God's kingdom, Jesus will say to them, I never knew you.
अनि त्यस्ता चेलाहरू के चेलाहरू जसले चाहिँ येशु प्रभुलाई चिनेको भनेर भन्छन् तर उहाँको इच्छा आज्ञा पालन गर्दैनन्, उहाँले तिनीहरूलाई भन्नुहुन्छ, मैले तिमीलाई कहिल्यै चिनेको छैन।
So these people are very surprised that they have failed the test.
अनि वास्तवमा यी चेलाहरू, यी मानिसहरू जसले विचार गरेका थिए कि थिए कि उनीहरू चाहिँ येशु प्रभुको स्वर्गमा जाँदैछन्, उनीहरूले चाहिँ उहाँको जाँचलाई पास गर्न सकेका छैनन् र उनीहरू अब आश्चर्यचकित भएका छन्।
Now they claim that they have prophesied, they have cast out demons in Jesus' name, and they perform not one but many miracles.
अनि तर यहाँनिर उनीहरूले जवाब दिन्छन्, उनीहरूले भन्छन्, उनीहरूले येशुको नाउँमा धेरै चङ्गाईहरू गरेका छन्, धेरै आश्चर्य कर्महरू गरेका छन् भनेर उनीहरूले त्यसको दाबी गर्छन्।
And Jesus will say to them, I don't know you.
तर येशु प्रभुले तिनीहरूलाई भन्नुहुन्छ फेरि कि मैले तिमीलाई कहिल्यै चिनेको छैन।
So, brothers and sisters, be careful.
त्यसैले दाजुभाइ दिदीबहिनीहरू हामी होसियारी हौ।
Even seemingly spiritual activities such as prophesy, casting out demons, and even miracles do not qualify a person to enter into God's kingdom.
अनि ती प्रार्थना गरेर मान्छे विषय हुनु, के आश्चर्य कर्महरू गर्नु, ती सबै कुराले चाहिँ कुनै पनि व्यक्ति परमेश्वरको राज्यमा प्रवेश गर्नको निम्ति योग्य बनाउँदैन।
Just because someone can perform miracles does not mean that he or she knows Jesus.
अनि कसैले चाहिँ आश्चर्य कामहरू गर्न सक्छ भनेर त्यसको त्यो अर्थ दिँदैन कि उनीहरूले चाहिँ येशू प्रभुलाई चिनेका छन्।
The devil can do miracles.
किनभने दुष्ट छौडा के अरे दुष्ट आत्माले पनि आश्चर्य कर्म गर्न सक्छ।
Here is the important key to note.
अनि यहाँनिर महत्त्वपूर्ण कुरा हामीले जान्नुपर्ने हुन्छ।
The key is to travel on the narrow road doing God's will.
अनि यहाँ महत्त्वपूर्ण कुरा चाहिँ साङ्ग्रो बाटोबाट परमेश्वरको इच्छा गर्दै हिँड्नुपर्ने कुरा।
In this way, we will know Jesus and he is known by us.
अनि जब साङ्ग्रो ढोकाबाट पसेर साङ्ग्रो बाटोमा कठिन बाटोमा हामी हिँडिराखेको हुन्छौँ, परमेश्वरको इच्छा गर्ने सबभन्दा महत्त्वपूर्ण हाम्रो योजना बनाउँछौँ, त्यो कुरामा हामी निश्चय हुन्छौँ कि उहाँले हामीलाई चिन्नुहुन्छ र हामी उहाँलाई चिनेका हुन्छौँ।
Well, I meant that we are known by him.
अनि भन्न खोजेको कुरा चाहिँ के छ भने उहाँले हामीलाई, यदि हामी साङ्ग्रो बाटोबाट हिँड्दैछौँ भने उहाँले हामीलाई चिन्नु भएको हुन्छ।
So by this we know that we are his sheep.
अनि त्यसरी हामी जान्नेछौँ कि हामी उहाँका भेडाहरू हौँ।
So may I encourage you to press on. Do not give up.
त्यसैले तपाईँलाई म उत्साह दिएर भन्न चाहन्छु, निरन्तर अगाडि बढ्नुहोस्, तर कहिले पनि हतोत्साहित भएर पछाडि नहट्नुहोस्।
Even if the journey on the narrow road is hard.
अनि त्यो कठिन बाटो, साङ्ग्रो बाटोको यात्रा चाहिँ कठिन हुन्छ र पनि
Be faithful to do the things that Jesus commands us, and we will be richly rewarded beyond our wildest imagination.
उहाँले आज्ञा गर्नुभएको कुरा गर्ने कुरामा, त्यसलाई पालन गर्ने कुरामा विश्वासी हुनुहोस्, ताकि जब हामी त्यो बाटोमा हिँड्दछौँ हामीले उहाँको आशिषको अनुभव गर्न सक्दछौँ।
So Jesus closes the Sermon on the Mount with a dramatic picture story found in verses 24 to 27.
अनि येसु प्रभुले यो पहाडी उपदेशको कुराहरू चाहिँ अन्त गर्दाखेरि मत्ती 7 को 24, 25, 26, 27 का पदहरू उहाँले भन्नुहुन्छ।
So this picture story is about the wise man who builds his house upon the solid rock and not on the flimsy sand.
अनि यहाँनिर त्यो चित्रण दिएको छ, त्यहाँ चाहिँ बुद्धिमान मान्छेले बनाएको घर चाहिँ एउटा चट्टानमाथि बनाएको हुन्छ, तर बालुवामा बनाएको हुँदैन।
Build your house on a strong foundation.
तपाईँको घर पनि एकदमै मजबुत जगमा बसाल्नुहोस्।
You know, the other day, Pastor Silas showed me a video where people built their house on the side of the cliffs and the storm came and just washed away all the whole cliff. It was very horrible to
अनि
watch.
हामी हेरेको थियौँ कि त्यो यो चट्टानको के भन्छ भिरको छेउमा घर बनाएको थियो, अनि बाढी आएर त्यो सबै बगायो।
It's very sad because they built their house on a weak foundation, on sand that will fall away into the river.
अनि त्यो दुःखलाग्दो कुरा थियो, किनभने उनीहरूले त्यो घर चाहिँ राम्रो मजबुत जगमा, सुरक्षित ठाउँमा बनाएका थिएनन्, त्यसैले त्यो चाहिँ खसेर समुद्रमा पुग्यो।
Build your life on the strong foundation of Jesus' teachings.
येशु प्रभुको शिक्षाको मजबुत जगमा तपाईँको जीवन चाहिँ निर्माण गर्नुहोस्।
Jesus' teachings is the solid rock.
येशु प्रभुको शिक्षा चाहिँ त्यो त्यो मजबुत चट्टान हो।
Our foundation is firm and secure, and we will never regret it.
अनि हामीले जब येशुको शिक्षाको जगमा हाम्रो घर बनाउँछौँ, हाम्रो त्यो घर चाहिँ मजबुत र बलियो हुन्छ, र हामीलाई कहिले पनि त्यस बारेमा दुःख मान्नु पर्दैन।
Now, I want to close with a short word of testimony.
अनि सानो गवाही भनेर उहाँ अन्त गर्न चाहनुहुन्छ।
I was born and raised in a Buddhist family.
उहाँ चाहिँ एउटा बुद्धिस्ट परिवारमा जन्मिएर हुर्किनु भएको थियो।
I attended many temples of worship growing up.
अनि सानो हुँदाखेरि हुर्किँदै गर्दाखेरि धेरै बुद्धिस्ट मन्दिर के टेम्पलहरूमा उहाँ जानुभएको छ।
When I was 16 years old, by God's grace, I became a Christian.
अनि परमेश्वरको अनुग्रहद्वारा 16 वर्षको हुँदाखेरि चाहिँ उहाँ क्रिस्चियन हुनुभयो।
It is now almost exactly 50 years learning to follow Jesus.
अनि येशु प्रभुलाई पछ्याएको चाहिँ झन्डै 50 वर्ष भयो अहिले।
It has been the best thing in my life.
अनि उहाँले भन्नुहुन्छ कि यो कुरा चाहिँ उहाँको जीवनको सबभन्दा उत्तम कुरा हो,
To follow and to obey Jesus.
येशूलाई पछ्याउनु र उहाँको आज्ञा पालन गर्नु, यो चाहिँ सबभन्दा बेस्ट कुरा हो।
May each one of you be greatly blessed as you build your life upon the words of Jesus.
अनि तपाईँहरू प्रत्येकको जीवनमा पनि यो आशिष भएको होस्, जसै तपाईँले आफ्नो जीवन येशूको वचनको शिक्षाको जगमा बसाल्नुहुन्छ।
The greatest privilege in this life is to know and to follow Jesus.
अनि यो हाम्रो जीवनको सबभन्दा ठुलो औभाग्य कुरा चाहिँ येशू प्रभुलाई चिन्नु र उहाँलाई पछ्याउनु।
We have come to the end of the Sermon on the Mount.
पहाडी उपदेशको हामी अन्तमा आइपुगेका छौँ।
I hope you have been blessed as much as me in studying through and thinking through Jesus' words.
अनि येशू प्रभुको वचनहरू अध्ययन गर्दा अनि यसको पूर्ण रूपमा यसलाई गहिरेर हेर्दाखेरि जसरी उहाँले भन्दै हुनुहुन्छ मलाई आशिष भयो, त्यसरी तपाईँहरूलाई पनि आशिष भएको छ।
And may you be richly blessed as you meditate more and more on this sermon.
अनि यो येशू प्रभुले दिनुभएको पहाडी उपदेशको सन्देशलाई जसरी तपाईँ अध्ययन गर्नुहुन्छ, अझै अध्ययन गर्नुहुन्छ, तपाईँलाई पनि प्रशस्तताको आशिष परमेश्वरमा मिलेको होस्।
And to seek to live your life according to Jesus' teachings.
अनि ताकि तपाईँले तपाईँको जीवन येशूको शिक्षा अनुसारले जिउनलाई तपाईँ निरन्तर कोसिस चाहना गर्नुहोस्।
God bless you, brothers and sisters. Pastor Silas, would you like to close us?
अनि दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। आउनुहोस् हामीहरू।